साप्ताहिक रेडियो कार्यक्रम देश परदेशमा तपाईंलाई वेदानन्द जोशी र सञ्जिता देवकोटाको स्वागत छ। यो कार्यक्रममा हामी देश र परदेशको काम, कमाई, सिप र रोजगारीका कुरा गर्छौ। विदेश जानु अघि सही सूचना र जानकारी लिएर जाँदा मात्र परदेशको काम र कमाई सुरक्षित हुन्छ। काम गर्दा र खोज्दा भोगेका सुख दुःखसँगै सावधान हुनुपर्ने विषय समावेश हुने देश परदेशमा तपाईँ पनि आफ्ना भनाई र भोगाई सहित सहभागी हुन सक्नुहुन्छ।
यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 मेगाहर्ज र साथै परदेशका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, अनलाइन र फेसबुक लाइभबाट हरेक मंगलबार बिहान 8:20 मा एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार दिउँसो 3 बजेको नेपाल खबरपछि पनि सुन्न सकिन्छ।
धन कमाउने आशको त्यान्द्रो बोकेर दिनहुँ झण्डै 1500 युवा विदेश उठ्छन्। नेपालबाट विदेश उड्ने जहाजले युवा र उनीहरूका सपना दुवै विदेश पुर्याउँछ। तर धेरै युवाका सपना विदेशको हावाले उडाउँछ भने कोहीको सास पनि विदेशमै हराउँछ। अनि झोला पर्खेर बसेका आफन्त कहाँ सास सकिएको रित्तो शरीर अथवा लास मात्र बाकसमा फर्किन्छ। हरेक दिन विदेशबाट 3-4 वटासम्म सब आउने गरेको तथ्याङ्क छ। वैदेशिक रोजगार बोर्डका अनुसार गएको 10 वर्षमा 6,790 जनाको रोजगारीकै क्रममा विदेशमा ज्यान गएको छ।
रोजगारीका लागि परदेश पुगेका आफ्ना आफन्तको मृत्युको खबर तत्काल आउँछ, तर मृतकको शव लिन महिनौंसम्म कुर्नुपर्छ। परदेशमा काम गर्न गएको आफ्नो मान्छे उतै बित्यो भनेर सुन्नुपर्दा एउटा पीड़ा, अनि काजक्रिया सक्नुपर्ने बेलासम्म शव नआउँदा अर्को पीड़ा, अनि लास आएपछि फेरि अर्को पीड़ा। यस अवधिमा आफन्त र परिवारका सदस्यहरूले पल पल मर्दै र जिउँदै बाँच्नुपर्छ। आजको देश परदेश कार्यक्रम विदेशबाट शव ढिलो आउने कारण र शव तत्काल स्वदेश ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित छ।
आज हामी मरेको 5 महिनापछि साउदीबाट आएको श्रीमानको शव बुझ्न काठमाडौँ आइपुगेकी 5 थरकी कल्पना शिवाको पीड़ा सुन्नेछौ।
एक मुठी पानी खुवाउन पनि पाइएन, अन्न र मर्ने बित्तिकै देख्न पनि पाइएन, छालासम्म पनि अहिलेसम्म 4 महिना 5 महिना हुन्जेल पनि देख्न पाइएको छैन।
कल्पनाले जस्तै नुवाकोटका सुख बहादुर तामाङले पनि साउदीमा बितेका छोराको शव लिन 42 दिन कुर्नु पर्यो। खबर कानमा परेदेखि दिनमा निन्द्रा न रातमा भोक भएको थियो। आफ्नो हातमा नभएपछि आकाशमा उड्ने जहाज हेर्दै दिन बिताउनु पर्यो।
अनि विदेशबाट शव सकेसम्म छिटो ल्याउन सरकारले के गर्दैछ त भन्ने विषयमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीसँग कुराकानी गर्ने तयारीमा छौ। तर सधैँझैं कार्यक्रमको शुरूआत गरौं हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट।
4 वर्ष अघि साउदीमा भएको दुर्घटनामा छोरो गुमाएकी बागलुङकी सुरबिता भण्डारीले क्षतिपूर्ति पाउनुहुने भएको छ। वैदेशिक रोजगार बोर्डको हिजो बसेको बैठकले उहाँलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो। 2072 असारमा साउदीमा भएको ट्याक्सी दुर्घटनामा सुरबिताका छोरा तेजेन्द्र भण्डारीसहित अरू 4 जना नेपालीको ज्यान गएको थियो। तर तेजेन्द्र भने जीवित भएको अस्पतालले घोषणा गरेको थियो, तर पछि अस्पतालमा उपचार गरिरहेका व्यक्ति तेजेन्द्र नभई मोरङका सुभाष तामाङ भएको खुलेको थियो। यसअघि सुभाषको मृत्यु भयो भनेर तेजेन्द्रको शव सुभाषका परिवारलाई पठाइसकिएको थियो। सुभाषको परिवारले दाह संस्कार गरी नियमअनुसार सचिवालयबाट आर्थिक सहायता समेत प्राप्त गरेपछि सुभाष तामाङ जीवितै नेपाल फर्कनु भएको थियो। उनीहरूकै पीड़ा समेटेर उज्यालो मल्टिमिडियाले वृत्तचित्र मरिसकेको मान्छे तयार पारेको थियो। दुवै परिवारसँगै श्रम मन्त्री गोकर्ण विष्टले वृत्तचित्र हेरेपछि मन्त्री विष्टकै पहलमा दुवै परिवारलाई न्याय हुने गरी बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। अब आजको मुख्य विषयतर्फ लागौं। अरूको जग्गामा घर बनाएर बसेका 5 थरकी कल्पना शिवाका श्रीमान मानबहादुर शिवा आफ्नै जग्गामा घर बनाउने सपना बोकेर 2075 साल मंगिरमा परदेश लागेका थिए। तर विदेश पुगेको 3 महिना नपुग्दै आत्महत्या गरेको खबर आयो। कल्पनाले 4 दिनपछि मात्र श्रीमान बितेको खबर पाउनुभयो। श्रीमानको शव भने त्यसको 5 महिनापछि गएको शुक्रबार मात्रै काठमाडौँ आइपुग्यो। 5 महिनासम्म छोराछोरी सम्हाल्दै शव कुर्न कल्पनालाई पल पल जिउँदै मर्न पर्यो।
एजेन्टले नै खबर सुनाउनु भयो, यसरी मानबहादुर शिवा उहाँ विदेशमा सकिनु भयो भनेर फोन गर्नुभएको थियो।
पाँच थरकी कल्पना शिवा उहाँका श्रीमान मानबहादुर शिवा 2075 साल मंगसिरमा रोजगारीका लागि साउदी जानुभएको थियो। गाउँघरमै खेतीपाती गरेर गुजारा चलाइरहेका मानबहादुरलाई आफ्नै घर बनाउने सपनाले साउदी डोहोर्यायो। तर साउदी पुगेको 3 महिनामै मानबहादुरले आत्महत्या गरेको खबर आयो। श्रीमानले ज्यान फालेको खबर त 4 दिनपछि आइपुग्यो, तर सब आउन भने 5 महिना कुर्न पर्यो कल्पनाले।
हजुर, म एउटा जग्गा जोड्छु, निस्केर जा नभन्ने पार्छु, अनि छोरालाई पठाउनु पर्छ भनेर भन्नुहुन्थ्यो। अब ऊ आफै फर्केरै आउनु परेन, बुढो लास भएर लडिराखेको छ भन्ने नहोस् भनेर यो गरेको छ मलाई पनि। त्यो मर्ने बेलामा पनि पर्सिनी कुर्सी पल्ट मर्छु है भन्दाखेरि आज जस्तो पनि मलाई लु छोराछोरी राम्रो गर, म फर्केर मेरो आउने उपाय छैन है भनेर भन्नुभएको थियो। त्यसकै बेलुका सिद्धिनु भयो।
बाबु बितेपछि 4 छोराछोरीको सहारा गुम्यो। कल्पनाको जिन्दगी डोहोर्याउने एउटा पाङ्रो खुस्कियो। साउदीमा श्रीमान बितेको खबर सुनेदेखि पल पल मर्दै बाँच्दै गर्नु पर्यो। संस्कार अनुसार मृत्यु भएको 13 दिनमा काजक्रिया पनि सकाउनु पर्ने हो। विदेशबाट श्रीमानको शव किन ढिलो आयो त कल्पनालाई थाहा छैन, तर 5-5 महिनासम्म शव कुर्दा पल पल आफै मरे जस्तो हुनु पर्यो।
हरेक कुरा सम्झिन्छ हुन्छ नि, अब बुढो भए जस्तै लाटो गाँडो बुढो भए पनि भए जस्तो हुँदैन मलाई। मेरा छोराले के गर्ला, मेरा छोरीहरूले के गर्लान् भन्ने भइरहेको छ मलाई।
कल्पना शुक्रबार श्रीमानको शव आउँछ भन्ने थाहा पाएपछि 4,000 रूपियाँ ऋण काटेर बुधबार नै काठमाडौँ आइपुग्नुभयो। उहाँलाई मात्रै होइन छोराछोरीलाई पनि बाबु बितेको खबर सुनेदेखि नै कहिले शव आउला र अन्तिम पटक हेरौँला भनेर छटपटी भएको छ।
मेरो आमा मेरो बाबु ल्याइदिनुहोस् त्यतै दबाई भने म सिधै गएर झुन्नेर मरिदिन्छु है भन्छ जेठी छोरीले, माइली छोरीले। हाम्रो डेडी त मम्मी त्यतै जलाएर आउनुभयो भने त म त पुलिस लगाइदिन्छु भनिदिन्छे। एकचोटि त्यो छालै मात्रै भए पनि लु हेर है बाउ ल्याइदे भनेर अब देखाइदिने जलाइदिने।
सुखको सपना बुन्दै परदेश पुग्ने आफन्त गुमाउनु पर्दाको पीड़ा त छँदैछ, सँगै विदेशबाट बाकसमा आउने सब महिनौसम्म कुर्नु पर्दा पीड़ामाथि झन पीड़ा थपिन्छ। फागुनमै बितेका श्रीमानको शव त्यो बेलै आएको भए कल्पनाले अहिलेसम्म आफूलाई र छोराछोरीलाई सम्हालिसक्नुहुन्थ्यो होला, तर 5 महिनासम्म शव नै कुर्न पर्दा कल्पना र परिवारलाई थप पीड़ा सहन पर्यो।
भयो हे भगवान, दुनियाँ सारा दुनियाँको दाजुभाइ जान्छन्, ए मेरो भाइ निकाल्छु भन्छन्, हरेक गर्छन्, ल्याउँथे म चाहिँ यति साह्रो पीड़ा खपेर किन बस्नु होला र मेरो दाजुभाइ अहिले भनेको साँच्चै भन्नु भने बिहे गरेर ल्याएको हो, एक मुठी पानी खुवाउन पनि पाइएन, अन्न र अब मर्ने बित्तिकै देख्न पनि पाइएन, छालासम्म पनि अहिलेसम्म 4 महिना 5 महिना हुन्जेल पनि देख्न पाइएको छैन। जति काम गरो त्यही बुढाको याद आउँथ्यो, कहाँ सिकुटी भएर बसिरहेछ भन्ने हुन्थ्यो, अनि अब भगवान भन्ने मात्रै हुन्थ्यो। अब
विदेशमा कमाउन गएको आफ्नो मान्छे बित्यो रे भन्ने सुन्नु पर्दा एउटा पीड़ा, अनि सब आउने बाटो हेरेर महिनौसम्म तड्पिनु पर्दाको अर्को पीड़ा। पाँच थरकी कल्पना शिवा र उहाँका परिवारले जस्तै पीड़ा भोग्ने परिवार अरू पनि धेरै छन्। त्यस्तै मध्यमा पर्नुहुन्छ नुवाकोटका सुकबहादुर तामाङ। उहाँले पनि साउदीमा बितेका छोराको शव लिन 42 दिन कुर्न पर्यो।
त्यही त भने काले बोलाएको जस्तो भयो, अब मैले 1.5 वर्ष बसा बाबु बिहे पनि गर्नु पर्यो भनेर मैले भनेको होइन, म बिहे नगर्ने, मलाई बिहे गर्ने कुरो गरेछ भने रिसर्च लाग्छ मलाई, मैले चाहिँ इच्छा पुर्याउनु पर्छ भा भनेर भन्यो जाने भन्यो, अनि चाहिँ मैले त पासपोर्ट चाहिँ अब त्यसै सजिएको छ साउदीको लागि भनेर चाहिँ भन्यो कि त्यो आशोचमा घरमा आएर अनि फेरि त्यहाँ ऊ चाहिँ घरमा बसेन, फरकै फर्केर आयो, आएर पासपोर्ट पेसै दिएछ फेरि, अनि फेरि दसैँ मानेर आएपछि फेरि चाहिँ म त छिटो भने भयो भनेर चाहिँ भन्यो, अनि फेरि आज आज भोलि भोलि गर्दा चाहिँ फेरि चाहिँ गएछ, अनि चाहिँ मलाई यो फला दिनमा उर्छ है बा भनेर म आउनुपर्छ कि भनेको हस् किन जानु पर्यो बा आउनु पर्यो।
अनि फोनहरू गरिराख्ने काम कस्तो छ?
अनि मैले उता पुगेर फोन गर बाबु सिम फेरेर भनेर चाहिँ भनेको, अनि त्यो 3 महिनासम्म चाहिँ मलाई चाहिँ फोन गरेन, अनि चाहिँ आज फोन आउँछ कि भन्यो, भोलि फोन आउँछ कि भन्दा 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 ठ्याक्क चाहिँ अब त्यस्तो खबर सुन्यो त्यो भयो।
फोनै छोराको फोनै नआएको
अनि अनि चाहिँ अब त्यो तपाईँको चाहिँ लास त्यो लास चाहिँ आयो
अनि सद्गत कता गर्नुभयो
लास उदय उदय लयो उदय लयो
त्यो खबर सुनेदेखि त लासमा आउँदासम्म त एकदम टेन्सन
तनाव भएर कहाँ हो आमा विवेषै भइरहेको थियो अहिलेसम्म पनि अब चाहिँ त्यस्तै भइरहेको छ के गर्नु अब घरमा चाहिँ सिरिफ चाहिँ आमा र म मात्रै छ त्यही भएर चाहिँ अब आज पनि अनि मै चाहिँ आयो त्यो गरेर लास चाहिँ आयो बाहिर
नुवाकोटका सुख बहादुर तामाङले त 42 दिन मात्र कुर्नु पर्यो साउदीबाट धेरैको शव आउन त 3 महिनादेखि 5 वर्षसम्म लाग्छ शव छिटो ल्याउने प्रक्रिया के हुन सक्छ र यसबारे सरकारले के पहल गरिरहेको छ त भन्ने विषयमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीसँग केही बेरपछि कुराकानी गर्नेछौ
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
अहिले तपाईँ सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क कार्यक्रम हो देश परदेश यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालोअनलाइन.कमबाट र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ
देशभित्र र बाहिरको रोजगारीबारे सही सूचना र जानकारी दिएर तपाईँको कमाईको बाटो सहज र सुरक्षित पार्ने उद्देश्यसहित तयार पारिएको यो कार्यक्रममा तपाई पनि सहभागी हुन सक्नुहुन्छ त्यसका लागि desh@unn.com.np मा इमेल पठाउन सक्नुहुन्छ इमेल मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट पनि पठाउन सकिन्छ
कार्यक्रम देश परदेशमा आज हामी वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको शव ढिलो आउँदा परिवार र आफन्तमा पर्ने असर र शव छिटो ल्याउने प्रक्रियाको विषयमा छलफल गरिरहेका छौं यतिन्जेल हामीले 5 महिनापछि साउदीबाट आएको श्रीमानको शव बुझ्न काठमाडौँ आइपुगेकी 5 थरकी कल्पना शिवा र साउदीमै बितेका छोराको शव लिन 42 दिनसम्म पर्खिएका नुवाकोटका सुखबहादुर तामाङको कुरा सुन्यौं
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गएको 10 वर्षमा 6790 जनाको रोजगारीकै क्रममा विदेशमा ज्यान गएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक 3-4 शव बाकसमा आउने गर्छन् विदेशमा काम गर्न गएका नेपालीको मृत्यु हुने तथ्याङ्क जति डरलाग्दो छ शव आउन ढिलाइ हुँदा परिवारले खेप्नुपर्ने पीड़ा र वेदना झन कहाली लाग्दो छ
सबै प्रक्रिया पूरा गरेर शव ल्याउन कम्तीमा 1 हप्तादेखि बढ़ीमा 5 वर्षसम्म लागेको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले देखाएको छ ज्यान गएको कारण र देशअनुसार शव आइपुग्ने अवधि फरक फरक छ नेपाली कामदारको शव नेपाल आउन कतारबाट 1 हप्तादेखि 3 हप्तासम्म मलेसियामा 1 हप्तादेखि 2.5 महिनासम्म अनि साउदीबाट 3 महिनादेखि 5 वर्षसम्मको समय लाग्छ आत्महत्या गर्ने र हत्या भएका व्यक्तिको शव नेपाल आउन धेरै समय लाग्छ अनि कागजपत्र विहीन भएर काम गरिरहेका व्यक्तिको शव झिकाउन पनि समय लाग्छ यी व्यक्तिहरूको कागजपत्र मिलाउन र गन्तव्य देशमा शव स्वदेश पठाउनका लागि गर्नुपर्ने प्रक्रियामै बढ़ी समय लाग्छ
नेपाली नागरिक देशमा होस् या परदेशमा सास होस् या लास उसको संरक्षणको जिम्मेवारी सरकारको हो एक त विदेशमा कामदारको ज्यान जाने घटना नै रोक्नुपर्ने काममा सरकार लाग्नुपर्छ भने अर्कोतिर ज्यान गएको अवस्थामा छिटोभन्दा छिटो शव नेपाल फर्काउने पहल गर्नुपर्छ विदेशबाट शव छिटो ल्याउने प्रक्रिया के हुन सक्छ यसबारे सरकारले के पहल गरिरहेको छ त यस विषयमा कुराकानी गर्न यति बेला हामीसँग नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्की हुनुहुन्छ
यो लास ल्याउने अवधिलाई घटाउन के गर्न सकिन्छ भनेर आज हामीले नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीजी र प्रवासी नेपाली समन्वय समितिका कुलप्रसाद कार्कीजीलाई अतिथि बनाएर यहाँ निम्त्याएका छौं कुलप्रसादजीले चाहिँ यही लास आउन किन ढिलो हुन्छ र कति समय लाग्छ भन्ने कुरालाई लिएर एउटा अध्ययन पनि गर्नुभएको छ त्यसैले म आजको कुरो चाहिँ कुलप्रसादजीबाटै शुरू गर्न चाहन्छु दुवैजनालाई स्वागत गर्दै म कुलप्रसादजीलाई यो लास ल्याउने प्रक्रिया चाहिँ के रहेछ र यसलाई तपाईँहरूले रिसर्च गर्दा कुनै कुनै लास पाँच वर्षसम्म लागेको छ भन्नुभयो, के कारणले चाहिँ पाँच वर्षसम्म लाग्दो रहेछ, छोटोमा त्योबाट सुरु गरिदिनुहोस् न।
हवस्, धन्यवाद गोपाल सर। वैदेशी रोजगारमा कामदारहरूको मृत्यु धेरै भइरहेको छ, मृत्यु हुनका विभिन्न कारणहरू चाहिँ छन्।
त्यतापट्टि त हामी नजाउँ अहिले, अहिले चाहिँ सिधै त्यो लास ल्याउने प्रक्रिया चाहिँ के छ।
मृत्यु भइसके पछाडि कामदारहरूको लास नेपाल फर्काउनको लागि सबभन्दा पहिले जुन कम्पनीमा काम गरिरहेको त्यो कम्पनीको दायित्व चाहिँ नेपालको राजदूतावासलाई जानकारी गराउनु पर्छ र त्यसमा अलग अलग देशको अलग अलग नियम छ। जानकारी गराइसके पछाडि नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत चाहिँ परिवारसँग सम्पर्क गरेर परिवारको यस्तो सदस्यको मृत्यु भयो भन्ने कुरो कन्सुलर सेवा विभाग मार्फत चाहिँ नै जानकारी जान्छ र कतिपय कुराहरूमा त्यही कम्पनीमै सँगै काम गर्ने साथीहरूले पनि परिवारलाई सम्पर्क गरेर यसरी हाम्रो हामीसँगै काम गर्ने तपाईँको चाहिँ यस्तो परिवारको सदस्यको मृत्यु भयो भनेर परिवारलाई जानकारी गराउनुहुन्छ र जानकारी गराइसके पछाडि परिवार परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा सम्पर्कमा आउनुहुन्छ। कतिपय वैदेशी रोजगार बोर्डसँग पनि उहाँहरू चाहिँ सम्पर्क गर्नुहुन्छ। त्यो गरिसके पछाडि मलेसियाको चाहिँ नाता प्रमाणित गर्नुपर्छ, जो मान्छेले डेथ बडी बुझ्ने हो त्यो व्यक्तिले चाहिँ स्थानीय निकायबाट नाता प्रमाणित गरेर जानुपर्छ भने खाडी मुलुकको लागि चाहिँ त्यति धेरै प्रक्रिया गर्नु परेन। उहाँहरूले चाहिँ खालि को मान्छेले लास बुझ्ने हो त्यो बुझ्ने व्यक्तिको चाहिँ नागरिकताको प्रमाणपत्र सहित निवेदन दिनुपर्छ कन्सुलर सेवा विभाग।
त्यसो गर्दाखेरि यो कति दिन जति लाग्छ सरासरी यो प्रक्रिया भयो भनेदेखि?
अब हाम्रो नेपालको प्रक्रिया
र कहिले कहिलेकाहीँ विदेश र यहाँको दुइटैको
दुइटै गर्दाखेरि अहिलेसम्म सामान्यतया मलेसियाबाट चाहिँ सात दिनभित्रमा डेथ बडीहरू नेपाल आइपुगेको अवस्था छ। त्यस्तै गरेर कतारको पनि अहिले अलिकति उनीहरूको मेकानिजममा डेभलप गरेको छ र त्यहाँबाट पनि सात दिन दस दिनभित्रमा चाहिँ नि डेथ बडी आइपुग्छ। तर साउदी अरबको चाहिँ घटीमा त भनौँ, अब त्यो कम्पनीमै कोही आफ्नो मान्छे छ र उनीहरूले जिम्मेवारी लिएर केही गर्छु भन्यो भनेदेखि अलिक छिटो सात दिन पन्ध्र दिनमा पनि आउला, नत्र भने कानुन त त्यहाँ चाहिँ तीन महिनासम्मको चाहिँ समय लाग्ने अवस्था।
अब म परराष्ट्र मन्त्रीज्यूतिर फर्किन्छु, अरू देशहरूको समस्या धेरै ठुलो होइन रहेछ तर साउदी अरबमा चाहिँ हामीहरूले त्यो नब्बे दिन जुन पाउँछ उनीहरूले वैधानिक हिसाबले नै त्यो प्रक्रियालाई छोट्याउन सक्दैनौ?
सक्छौँ र त्यस सम्बन्धमा केही प्रयासहरू भएका छन्। जस्तो पहिलो त यसको दुईटा पाटो हेरौँ, एउटा नेपाल सरकारले यसलाई छिटो गर्नको निम्ति यहाँका प्रक्रियाहरूलाई छुट्याउने त्यसलाई तीव्र पार्ने विषय, दोस्रो जुन मुलुकमा घटना घटेको छ त्यो घटना घटेको मुलुकको प्रक्रियालाई छुट्याउने कुरा। यहाँको प्रक्रियालाई हामीले अत्यधिक सरल गरेका छौँ। पछिल्लो समय कन्सुलर सेवा विभागले पहिला निवेदन दिनको निम्ति नातेदारहरू काठमाडौँमै आउनुपर्थ्यो।
अहिले चाहिँ मन्त्रीज्यूले अहिले सरल बनाएछौँ भन्नुभयो नि, के प्रक्रियाहरू चाहिँ सरल भयो? अहिले
दर्ता गर्न पाइन्छ निवेदनहरू, मोबाइल एप्स विकास गरेका छौँ हामीले नेपाल कन्सुल भनेर। त्यसमा चाहिँ तपाईँले दर्ता मात्रै होइन कि तपाईँको निवेदन कहाँ पुग्यो भन्ने कुरा मोबाइल ट्र्याकिङ पनि गर्न पाउनुहुन्छ। हरेक दिन तपाईँको निवेदन चाहिँ सम्बन्धित ठाउँमा पुग्यो कि पुगेन, मुद्दा चलिरहेको छ कि, के स्थिति छ, घरै बसेर तपाईँले ट्रेकिङ गर्न पाउनुहुन्छ। पहिले साह्रै बिजोग हुन्थ्यो, कन्सुलर सेवा विभागमा गयो भनेदेखि सानो नानी च्यादेर परिवारका सदस्यहरू आउनुहुन्थ्यो, त्यसै पनि परिवार गुमाउँदाको पीडा त छँदैछ, त्यसमाथि निवेदनको लागि यो टेबल त्यो टेबल जानुपर्ने यो स्थिति जुन थियो त्यसलाई हामीले एकदमै सरलीकरण गरेका छौँ। अब नेपालभित्रको प्रक्रिया चाहिँ हामीले भन्न सक्छौँ कम्पेरिटिभली धेरै स्मार्ट भएको छ। अरू देशहरूमा अघि कार्कीजीले बताइसक्नुभयो धेरै सरलीकरण भएको छ, त्यो त्यसमा सम्बन्धित देशको सरकारको पनि भूमिका छ, हाम्रो दूतावासहरूको पनि भूमिका छ। अब साउदी अरेबियाको एउटा अब मुलुक कम्पेरेटिभली बढी ट्रेडिसनल पनि छ, हामी सबैलाई थाहा छ, देश ठुलो छ, जनसङ्ख्या ठुलो छ, हाम्रा दुईवटा नियोगहरू त छन् त्यहाँ, एउटा कन्सुलर जनरलको अफिस छ, एउटा दूतावास, तर पनि झन्डै 4.5 लाख जस्तो कामदारहरू छन्, सङ्ख्या निकै ठुलो, भूगोल निकै ठुलो भएको हुनाले कहिलेकाहीँ प्रत्यक्ष रूपले नियोगबाट कम्पनीमा जान त्यहाँ कतिपय कुराहरू आफै प्रत्यक्ष बुझ्नुपर्ने स्थिति पनि हुन्छ। मेन पावरहरू कमी भएको कारणले जति स्मार्ट ढङ्गले हामीले दिनु पर्थ्यो होला सेवा, त्यसमा पनि अलिकति कमी होला, जसको मूलत उहाँहरूकै आफ्नो सिस्टममा रहेका समस्याहरू हुन्, जसका लागि हामीले पटक पटक उहाँहरूको ध्यान आकर्षण गराएका छौँ। हाम्रा रिचुअल्सहरू, हाम्रा ट्रेडिसनहरू हामीले उहाँहरूलाई बताएका छौँ र
मन्त्रीज्यूले ध्यान आकर्षण गराएका छौँ भन्नुभयो नि कि साउदी अरबको राजदूतलाई बोलाएर यस विषयमा केही कुरा भएको छ।
मैले पहिलो दिन नै जति बेला म मन्त्री भइसकेपछि मलाई कलम गर्न शिष्टाचार भेटको लागि आउनु भएको थियो राजदूतज्यू, उहाँलाई त्यति बेला भने, पछि नयाँ राजदूत आउनुभयो, उहाँसँगको भेटघाटमा पनि मैले त्यो भनेको छु र हाम्रो रियाद स्थित दूतावासले पनि यो समस्यालाई पटक पटक ध्यान आकर्षण गराउँदै कसरी छुट्याउन सकिन्छ। अब अर्को पाटोमा पनि हामी छलफल गरौँला, मृत्युलाई नै पनि कसरी कम गर्न सकिन्छ, किनभने कतिपय मृत्युहरू टार्न सकिने खालका पनि छन्, त्यो त्यसमा गर्नुपर्ने कामहरू छँदैछन्। तर दुर्भाग्यवश घटना घटिसकेपछि मृतकको आफन्तहरूले लास पाउने कुरा चाहिँ एकदम न्यूनतम कुरा हो, त्यस पछाडि मात्रै बिमाका राहतका अन्य कुराहरू त्यस पछाडि आउँछन्। त्यो लास छिटो फर्काउने कुरामा चाहिँ हामीले पहल गरिरहेका छौँ। अब यसमा सामान्यतया हेर्दा त्यस्तो घटनाहरू मृत्युका चार खालका प्रकृतिहरू हामी देख्छौँ होइन, एउटा गम्भीर अपराध जसमा हत्या भएको हुन्छ, त्यसले इन्भेस्टिगेसनको निम्ति बढी समय लाग्छ, त्यसमा अलि ढिलो हुने गरेको छ। दोस्रो सुसाइड केसहरू, आत्महत्या केसहरू, त्यसमा पनि अलिकति ढिलो हुने गरेको छ। स्वाभाविक मृत्यु अथवा चाहिँ कार्यस्थलमा हुने मृत्युको भने अलिकति अब त्यसको मुद्दा मामिलाको प्रक्रिया पनि छोटो हुन्छ। ती दुई प्रकृतिबाट हुने लासहरू अलिक छिटो आउने गरेको छ। आत्महत्या र अझ खास गरिकन चाहिँ झै झगडा भएर
अपराध
हत्याहरू, अपराधजन्य घटनाहरूको भने अलिकति ढिलो हुने गरेको छ, तर हामी निरन्तर लागिरहेका छौँ प्रक्रिया छोट्याउनुको लागि।
त्यो अब अहिले चाहिँ साउदी अरबसँग गर्दैखेरि 90 दिनको समय उनीहरूले लिएका छन् कानुनी रूपले नै यसलाई छुट्याउन चाहिँ के पहल गरिया छ मन्त्रालयले?
होइन, हामीले उहाँहरूलाई आग्रह चाहिँ गरेका छौँ होइन, जस्तो
त्यो लिखित कि मौखिक,
लिखित पनि मौखिक पनि दुइटै, हामीले के भनेका छौँ भनेदेखि मुद्दा चल्दै जाओस् होइन, पोस्टमार्टम भइसकेपछि लास त्यहाँ राखिराख्नुपर्ने कुराको कुनै अर्थ रहँदैन। पोस्टमार्टमको निम्ति हो लास चाहिने होइन, लासको प्रकृति मुचुल्कादेखि लिएर त्यसका चाहिँ अब अन्य कतिपय विषयहरू परीक्षण गर्ने हो भने त्यो अवशेषहरू ती राखेर पनि लास पठाउन सकिन्छ। त्यसो भएको हुनाले यो मानवीय संवेदनाको हिसाबले पनि तपाईँहरूले चाहिँ यसलाई छुट्याइदिनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ।
कुलप्रसादजी, तपाईँ साउदी अरबमा आफै बसेर पनि आउनुभयो, पोस्टमार्टम पछाडि थपक्कै लास पठाउनका लागि साउदीकोले कतिको सहज ठान्दछ, त्यहाँको व्यवस्था अथवा त्यहाँको हस्पिटलमा हुने कतिपय काम त हस्पिटलमा एकदम लामो समय लाएर गरिन्छ भनेर भन्छन्।
त्यो मेडिकल रिपोर्ट बनाउनलाई नै धेरै समय लाग्छ, जति पनि उनीहरूले अनुसन्धान गर्नुपर्ने आपराधिक किसिमका गतिविधि छ भनेदेखि परिवारको कन्सर्न लिएर त्यो मान्छेको पोस्टमार्टम गर्ने कि नगर्ने भनेर भन्छ, त्यो परिवारले चाहिँ उनीहरूलाई पोस्टमार्टम गर्नको लागि मन्जुरी दिनुपर्छ
यहीँबाट,
नेपालबाट। त्यो चाहिँ अब कन्सुलर सेवा मार्फत जाने भयो र सामान्यतया तिनीहरूले त्यहाँ चाहिँ यो पोस्टमार्टम त्यति गरिरहँदैनन्, उनीहरूले नेचुरल डेथ अनि यो कार्डियक एरेस्ट यस्ता सामान्य किसिमका मृत्युलाई चाहिँ 2-3 वटा शब्द राखेर गरे हुन्छ। पोस्टमार्टम गर्नको लागि चाहिँ परिवारको स्वीकृति लिएर गर्छ, धेरै गर्दैन। तर यो पोस्टमार्टम गर्ने बित्तिकै लास पठाउँछ भन्ने छैन, उनीहरूलाई प्रशस्तै समय दिएको हुनाले अलिकति हाम्रो कल्चरको कुरो पनि हो कि जस्तो लाग्छ। उनीहरूको चाहिँ यो इस्लामिक कल्चरमा यसरी चिरफार गर्नु चाहिँ राम्रो मानिँदैन रहेछ, नमानिएको हुनाले उनीहरू भरसक चिरफार नगर्ने पक्षमा जान्छन्। अब अपराधिक कुरामा चाहिँ छानबिन गर्नको लागि समय लाग्छ, अब त्यो त उनीहरूले चाहिँ प्रमाणहरू जुटाउनु पर्ने होला, इन्भेस्टिगेसन गर्नुपर्ने हुन्छ, त्यसका लागि समय लाग्छ। तर सामान्य मृत्यु भएका मान्छेहरू जो अपराधसँग नजोडिएका मृत्युहरू छन् ती मृत्युको पनि प्रक्रिया चाहिँ एकदमै ढिलो छ। ढिलो छ भनेको कुरो कानूनले नै ढिलो गर्ने भनेर बनाइदिइसके पछाडि उनीहरूले चाहिँ अब हाम्रो देशको विशिष्ट यो हाम्रो कल्चर छ जो 13 दिनमा चाहिँ उसको शुद्धै गर्नुपर्ने, 7 दिनभित्रमा काज क्रियाका लागि प्रक्रिया सुरु गर्ने, हामी कोरामा बस्ने भन्छौँ, कोरामा बस्नेदेखि लिएर 10 दिनमा दाजुभाइलाई जम्मा गरेर नुन खाने अनि 13 दिनमा सबै दान धर्म गरिसक्नुपर्ने जुन कल्चर छ त्यो कल्चर चाहिँ उहाँहरूले नबुझेको पनि हुनसक्छ। त्यो हामीले बुझाउन सक्यो भने यस्तो संवेदना छ त्यसका लागि हाम्रो नेपाल सरकारले परराष्ट्र मन्त्रालयले त्यहाँको राजदूतावासले त्यो पहल गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
अब कुलजीले कुरो उठाइहाल्नुभयो परराष्ट्र मन्त्रीज्यू, यो अहिले उहाँले जुन हाम्रो कल्चर बुझाउन नसकेको हो कि भन्ने कुरो गर्नुभयो भने त्यतापट्टि कतिको प्रयत्न भएको छ?
हाम्रो तर्फबाट भन्ने कुरामा कमसेकम म आइसकेपछि त्योभन्दा अगाडिका लिखित निवेदनहरू त मैले भेटेको, लिखित ध्यानकर्षण त भेटेको छैन, तर मेरा पूर्ववर्ती मन्त्रीज्यूहरूसँग कुरा गर्दाखेरि पनि उहाँहरूले यो विषयको संवेदनशीलतालाई बैठकहरूमा उठाउने गरेकै कुरा गर्नुभएको छ। मैले चाहिँ बारम्बार त्यो भन्ने गरेको छु। अब यति हुँदाहुँदै पनि अब सऊदी अरेबिया जस्तो देश जो एकदम परम्परामाथि आधारित छ, त्यस्तो देशले हाम्रा आवश्यकतालाई हेरेर आफ्ना कानुनहरूलाई कति सरलीकरण गर्ला भन्ने प्रश्न छ। यो कतिपय कुराहरू हाम्रो पहलभन्दा अथवा हाम्रो बलबुताभन्दा बाहिरको पनि विषय होला, तर हामीले निरन्तर उहाँहरूलाई हाम्रो समस्याहरू आएका छौँ, त्यसले पार्ने पीडाहरूलाई हामीले बताएका छौँ। हाम्रो दफन गर्दैनौँ हामी, अधिकांश अन्त यहाँ दफन गर्ने समुदायको साथी छ उहाँहरूको पनि घटना घट्छ, तर अत्यधिक ठुलो सङ्ख्या भनेको हामी हिन्दूहरूको छ जसले चाहिँ अब शव जलाउने हुन्छ। अब लामो समय हुँदा त्यसका बेग्लै खालका पीडाहरू पनि हुन्छन् अरू हिसाबले पनि। यो कुराहरूलाई राखेर प्रक्रियाहरू छुट्याइदिनुहोस् भनेर भनेका छौँ। त्यसो हेर्दा अलिकति ट्रेन्ड हेर्दा मैले गएको एक वर्षको अलिकति ट्रेन्ड हेर्दाखेरि स्वाभाविक मृत्युहरूमा अलिकति छोटिएको देखिन्छ। त्यो सायद हाम्रो कन्सुलर सेवाको त्यो छिटो छरी त उसले पनि होला, निरन्तर गचगचाइरहेको यता हामीलाई ढिलो न यता हामी रत्तिबाट ढिलो गर्दैनौँ होइन, त्यस कारणले पनि होला। तर अपराधजन्य घटनाका केसहरूमा चाहिँ अहिले पनि धेरै ढिलो हुने गरेको छ, र वास्तवमा त्यो ढिलाइले उत्पन्न हुने जुन मानसिक पीडा छ परिवारमा त्यो चाहिँ साँच्चै नै कहाँले लाग्दछ। तर त्यसको निम्ति अब हामी संवेदनशील छौँ, उहाँहरूसँग कुराकानीहरू गरिरहेका छौँ, र अब कानुन परिवर्तन नभए पनि नेपालको निम्ति मात्रै उहाँहरूले कानुन परिवर्तन नगरे पनि त्यो कानुनको कसरी कार्यान्वयन गर्ने, 90 दिनसम्म भने पनि 90 दिनै लगाउनुपर्छ भन्ने त होइन, 90 दिनसम्म भनेको त 2 दिनभित्र भनेको पनि हो होइन, त्यस हिसाबले चाहिँ।
तर उनीहरूलाई त्यति लामो समय नै नदिइकन त्यसलाई अलिकति म्यान्डेटोरी अथवा 30 दिनसम्ममा झार्न सकिँदैन द्विपक्षीय कुराकानी गर्न?
अहिले सऊदी अरेबियासँग चाहिँ श्रम सम्झौताको पहल गरिरहेका छौँ, त्यो श्रम सम्झौतामा यो विषयहरूलाई हामीले समेट्ने प्रयत्न छ, हाम्रो मस्यौदामा त्यो विषय छ। सम्भवतः श्रम सम्झौता हामीले गर्न सक्यौँ भने यो प्रक्रियालाई चाहिँ अरू देशहरूमा जस्तै मृत्यु आफैमा दुःखद हो तर मृत्यु पछिको प्रक्रियालाई चाहिँ सहजीकरण गर्ने, परिवारलाई चाहिँ सक्दो सान्त्वना दिने हिसाबले हामी त्यो श्रम सम्झौतामा चाहिँ त्यो राख्ने हाम्रो प्रयास हुन्छ।
ढिलो आउने एउटा समस्या, छिटो आउँदाखेरि पनि कतिपय ठाउँमा समस्या परेको छ भन्ने सुनिराखेको छ। कुलप्रसाद जिल्ला अलिक बढी थाहा होला।
अब यो छिटो पठाउँदाखेरि त्यहाँको कानुनले डेथ बढी सँगसँगै उसले कति काम गरेको छ, उसको विधाहरू बचेको हुनसक्छ, सेवा सुविधाहरू चाहिँ उसले लिनुपर्ने हुन्छ, त्यो त्यसको एस्योर गर्नका लागि जुन एनओसी लेटर राजदूतावासले गर्छ त्यो समय चाहिँ फेरि अलिकति महत्त्वपूर्ण छ। उसलाई कानुनी दायरामा ल्याउनका लागि, किनभने उसको जिम्मेवारी चाहिँ जुन देशको कामदार हो त्यो देशको कामदारलाई फिर्ता गराउने पनि त्यो कम्पनीको दायित्व भएको हुनाले, त्यो सँगसँगै उसले उसलाई दिनुपर्ने केही बाँकी कुरा छ भने परिवारलाई जिम्मा लगाउनु पर्ने हुन्छ। त्यसको ग्यारेन्टी गर्नको लागि पनि दूतावासले चाहिँ उनीहरूसँग उनीहरूलाई चाहिँ एनओसी गर्ने गरेको छ। त्यसले गर्दाखेरि
एनओसीमा लटर पटर हुन्छ भन्ने कुरो खुब सुनिन्छ कि, अब कति सत्य हो कति एकदम चाहिँ तपाईँ आफैले अनुसन्धान पनि गर्नुभएकाले?
अब धेरै कुरो चाहिँ के छ भनेदेखि साउदी अरबमा त्यहाँनिर साँच्चै भन्ने हो भनेदेखि त्यहाँको कफाला सिस्टम भनेर भन्छ होइन, जो स्पोन्सर छ स्पोन्सरलाई नै सबै अधिकार दिएको छ कि कहिलेकाहीँ राज्यले पनि उनीहरूलाई अङ्कुश लगाउन नसक्ने अवस्था गरिकन अधिकार नागरिकलाई अधिकार दिएको छ।
रोजगारदातालाई
उनीहरूले त्यो राज्यबाट पाएको अधिकारको कारणले गर्दाखेरि पनि कहिलेकाहीँ कामदारहरूले चाहिँ पुरै सेवा सुविधाहरू प्राप्त गर्न नसकेको.
अब त्यो कुरामा एनओसी दिने त फेरि हाम्रो दूतावासले नै हो अथवा कन्सुलरले हो, होइन?
हजुर,
कन्सुलर र दूतावासले चाहिँ के गर्न सक्छन् त यो कुरालाई अलिकति ग्यारेन्टी गर्नका लागि तपाईँको विचारमा?
अब द्विपक्षीय श्रम सम्झौताको कुरो माननीयज्यूबाट आइसकेको छ. ती श्रम सम्झौतालाई चाहिँ त्यहाँको देशको कानुनसँग पनि जोडेर गर्यो भनेदेखि त्यो प्रभावकारी हुन्छ. नभए अब दूतावासले नै मात्रै गएर त्यहाँ ठुलो अडान लिएर केही गर्न सक्ने स्थिति नहुन पनि सक्छ. कन्सुलर सेवा विभागले त खालि सूचनाको आदान प्रदान गरिदिने हो. अब नेपाली कामदारहरूको परिवारलाई र त्यहाँको चाहिँ दूतावाससँग चाहिँ एउटा पुलको भूमिका खेल्ने भयो. मुख्य गरेर हामीले राज्यको तर्फबाट त्यसमा अब केही केही प्रक्रियाका कुराहरू छन्, जस्तो श्रम सम्झौताका कुरा भए हामीले चाहिँ कोलम्बो प्रोसेसका कुरा छन्, अबुधाबी डायलग छन्, त्यहाँनिर चाहिँ संयुक्त रूपमा छलफल हुन्छन् कामदारका हकहितका विषयमा र रोजगारदाताहरूको विषयमा. जीसीएममा पनि कामदारका हक अधिकारका लागि भनेर चाहिँ एउटा सम्झौता जस्तो त्यहाँ 153 देशले त्यसमा चाहिँ एग्री गरेको अवस्था छ. नेपाल पनि छन् र खाडी मुलुक पनि छन्.
हाम्रो परराष्ट्र मन्त्रालयको सक्रियता चाहिँ यी फोरमहरूमा कतिको छ?
हामी यसमा हाम्रो अहिलेको कूटनीतिको एउटा महत्त्वपूर्ण पक्ष आर्थिक कूटनीति. आर्थिक कूटनीतिका करिब 5 कम्पोनेन्ट हामीले छुट्याएका छौँ. वैदेशिक सहायता परिचालन, वैदेशिक लगानी भित्राउने कुरा, पर्यटन प्रवर्धन गर्ने कुरा र यो व्यापार प्रवर्धन, खास गरेर निर्यात व्यापार प्रवर्धन गर्ने कुराका अतिरिक्त श्रम गन्तव्य मुलुकहरूसँग चाहिँ त्यहाँका श्रमिकहरूको हितका निम्ति प्रभावकारी लबिङ हाम्रो एउटा असाध्यै महत्त्वपूर्ण कुरा हो. कुलजीले बताइसक्नुभयो, हामी यति बेला कोलम्बो प्रोसेसको अध्यक्ष पनि छौँ. गत वर्ष हामीले नेपालमा त्यसको मन्त्री स्तरीय बैठक पनि गऱ्यौँ. त्यहाँबाट केही महत्त्वपूर्ण डकुमेन्टहरू, घोषणाहरू तयार गऱ्यौँ, जुन घोषणा चाहिँ पछि जिसिएममा समावेश पनि भएको छ. नेपालको पहलबाट ती विषयहरू समावेश भएका छन्. अस्ति आइएलओको शतवार्षिकी समारोहमा पनि माननीय प्रधानमन्त्रीले श्रमिकहरूको हितको सन्दर्भमा निकै उचाइबाट प्रयत्नहरू गर्नुभएको छ. त्यस हिसाबले हामी यस मामलामा एकदमै भोकल छौँ. हामी एक किसिमले चाहिँ हाम्रो अग्रसरता छ र त्यही हिसाबले यसबिचमा हेर्नुभयो भने हामीले मलेसियासँग श्रम सम्झौता गऱ्यौँ, जो एकदमै राम्रो छ. यद्यपि कार्यान्वयनमा अलिकति ढिलाइ भइरहेछ, तर त्यो कार्यान्वयन हुँदा अहिले हामीले भोगिरहेका धेरै समस्याहरू त्यहाँ समाधान हुन्छन्. अस्ति भर्खर हामीले संयुक्त अरब इमिरेट्ससँग पनि संशोधन सहितको सम्झौता गऱ्यौँ. कतारसँग पहिल्यै छ, त्यसको दोस्रो संशोधनको कुरा चलिरहेको छ. बहराइन, ओमान लगायत कुवेतसँग पनि हाम्रो ठिकै छ, अब केही देशहरूसँग छैन. त्यसो गर्दा पहिलो कुरा चाहिँ हामीले श्रम सम्झौता मार्फतमा यसलाई कानुनी रूपले नै श्रमिकहरूका अधिकारहरू जीवित रहँदा होस् अथवा
मर्छ,
उनीहरूको चाहिँ अधिकारलाई हामीले कानुनले नै अथवा सम्झौताले नै त्यसलाई चाहिँ प्रत्याबद्ध गर्नुपर्ने हुन्छ. हाम्रो अहिले मुख्य फोकस त्यहाँ छ. दोस्रो, मैले अघि भन्दै थिएँ, अब केही मृत्युहरू छन् जसलाई अभोइड गर्न पछ्याउन सकिन्छ. जस्तो राम्रोसँग काउन्सिलिङ गर्यो भने अहिले अब धेरै के देखिन्छ खाडीमा, विशेष गरेर भनेदेखि बाहिर 50-52 डिग्री सेल्सियसमा काम गर्यो, एकदम ऱ्यापिडली
तात्र आयो
र भित्र चाहिँ 15-16 डिग्रीको एसीमा चाहिँ सुत्यो. धेरै मान्छेहरूको त्यसो गर्दाखेरि हुने त्यो ब्लड प्रेसर र ब्लड सर्कुलेसनको कुराले नै कार्डियक अरेस्ट भएर धेरै मान्छेहरूको मृत्यु भएको देखिन्छ. यो त काउन्सिलिङबाट मात्रै पनि टुङ्ग्याउन सकिन्छ. कतिपय ठाउँमा लुकीछिपी हुने चाहिँ मदिरा सेवनले पनि मृत्युको घटनाहरू घटाएको देखिन्छ. यस्ता केही विषयहरू छन् जसलाई हामीले प्रपर काउन्सिलिङ गरेर अझ त्योभन्दा अगाडि अलिकति योग्य कामदारहरू कमसेकम पनि अर्धदक्ष बनाएर, अहिले हामीले धेरै कामदारहरूको ठुलो झन्डै 70% सङ्ख्या भनेको चाहिँ अदक्ष कामदारहरू पठाइरहेका छौँ, उहाँहरूलाई अर्धदक्ष मात्रै बनाउन सकियो भने उहाँहरूलाई कार्यस्थलमा हुने दुर्घटनाबाट जोगाउन सकिन्छ. त्यस्तै ट्राफिकको कुरा, यस्तामा पनि हामीले अब श्रम मन्त्रालयसँग मिलेर अरू विभिन्न एजेन्सीहरूसँग मिलेर सामी लगायत विभिन्न संस्थाहरूले यसमा हुन पनि काम गरिरहेका छन्.
त्यो चाहिँ यहाँबाट गर्ने काउन्सिलिङ एउटा भयो, तर ती नै पनि काउन्सिलिङको आवश्यकता देखिन्छ. कतिपय अवस्थामा परराष्ट्र मन्त्रालय आफै एक्टिभ नभइकन त्यो सम्भव हुँदैन.
त्यो पनि हामीले जोडेका छौँ. अहिले जस्तो हामीले चाहिँ अहिले मैले आर्थिक कूटनीति भने, आर्थिक कूटनीतिका निम्ति हामीले विभिन्न दूतावासहरूलाई केही रकमहरू पठाउँछौँ वर्षपछि। अब फरक फरक ठाउँमा फरक फरक खालको प्रकृति हुन्छ। खाडी मुलुकमा गर्ने भनेको त्यो आर्थिक कूटनीति भनेको श्रमिकहरूको हितकै निम्ति लगानी हो। त्यसबाट उहाँहरूलाई हामीले भनेका छौँ बिदाको दिन पारेर कुन दिन पारेर हुन्छ अथवा कार्यस्थलमै गएर तपाईँहरूले ओरिएन्टेसन गर्नुहोस् के गर्नुहुन्छ के गर्नु हुँदैन। अरू कतिपय कुराहरू कानुनको अज्ञानताका कारणले पनि यो मृत्यु बाहेक अरू अनावश्यक झमेलामा फँसेको हामी देख्छौँ। यस्ता कुराहरूमा काउन्सिलिङ गर्नको निम्ति हामीले दूतावासहरूलाई चाहिँ निर्देशन गरेका छौँ। अहिले चाहिँ हामीले के भनेका छौँ दूतावासहरूलाई भने खास गरेर लोकल स्टाफहरू राख्दा त्यहाँको भाषा त्यहाँको संस्कृति राम्रो बुझेका। अब अहिले एउटा अर्को के समस्या छ भने लासको फिर्ता गर्ने कुरा होस् या उहाँहरूले पाउने सुविधाहरूको विषय होस् कैयौँ ठाउँमा सयौँ मुद्दाहरू पेन्डिङ छन्। अब हाम्रो दूतावास प्रायः तिनजना चारजनाको छ, कतारको अलिक ठुलो छ, युएईको अलिक ठुलो छ, अरू धेरै ठाउँमा हामी अन्डर स्टाफिङ पनि छौँ। हाम्रो मन्त्रालय नै आफैमै सानो छ त्यस्तो अवस्था।
तर त्यति धेरै मान्छेहरू भएको ठाउँमा त स्टाफ थप्ने के समस्या छ र?
हामी प्रयत्न गरिरहेछौँ, अहिले मन्त्रालयको एएनएम सर्वे भइरहेछ र सम्भवतः हामी केही सङ्ख्या थप्छौँ। त्यस स्थितितिर हामीले के गरेका छौँ भने लोकल वकिलहरू स्थानीय वकिलहरू जसले त्यहाँको भाषा त्यहाँको कानुन जान्दछन् र ठिक ढङ्गले उनीहरूले त्यहाँ चाहिँ पैरवी पनि गर्न सक्छन्, त्यसो भयो भने पनि प्रक्रियालाई छोट्याउन चाहिँ सजिलो हुँदो रहेछ। हामी यो कुरामा पनि हाम्रो ध्यान छ र अघि उहाँले कुलजीले भन्नुभएको चाहिँ जुन एउटा सकारात्मक अनुभव छ त्यसलाई अन्यत्र पनि विस्तार गर्ने हाम्रो कोसिस छ।
हवस्, यहाँहरू दुवैजनालाई धन्यवाद छ। हामीले आज मान्छे एकचोटि मर्छ तर यो विदेशमा मर्ने मान्छेहरूको परिवार पनि सँगसँगै धेरैचोटि मर्छ जस्तो लागेर हामीहरूले यो छोटो छलफल आयोजना गऱ्यौँ। यहाँ आएर आफ्नो अनुभव र अनुसन्धानबाट प्राप्त ज्ञान दिएर कुलप्रसाद कार्कीजीले हामीहरूलाई धन्य बनाउनु भयो भनेदेखि मन्त्रालयको तर्फबाट परराष्ट्र मन्त्रीज्यू आफै आएर सबै प्रश्नहरूको उत्तर दिनुभयो र मन्त्रालयले के गरिराखेका छ कामदारको हितका लागि र हकका लागि भन्ने कुरो पनि जानकारी दिनुभयो। यहाँहरू दुवैजनाको अमूल्य समयका लागि धन्यवाद।
परराष्ट्र मन्त्री प्रदीप गेवाली र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्की उहाँहरूसँगको कुराकानीमा हुनुहुन्थ्यो गोपाल गुरागाई। यो कुराकानी उज्यालोको युट्युब च्यानल उज्यालो टीभीमा पनि हेर्न सकिन्छ। कार्यक्रमसँग सम्बन्धित तपाईँका कुनै जिज्ञासा र प्रश्न छन् भने हामीलाई पठाउनुहोस्। हामी तपाईँका जिज्ञासाको समाधान गर्ने प्रयास गर्नेछौं। तपाईँका अनुभव, कथा र विचार रेडियो कार्यक्रम र देशपरदेश.उज्यालोअनलाइन.कममा पनि प्रकाशित हुन्छन्।
तपाईँका भोगाई र विचार अरूका लागि काम लाग्ने हुन सक्छन्, त्यसैले कार्यक्रम देश परदेशका लागि मनमा लागेको कुरा लेखी पठाउन नभुल्नुहोला। तपाईँका विचार, प्रतिक्रिया, सुझाव र तपाईँले पठाएका सामग्रीको हामी स्वागत गर्दछौं।
तपाईँका विचार वा प्रश्न भए एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। हामीलाई म्यासेज पठाउन मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि एक स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई हामी सबै बिदा हुन्छौं। नमस्कार।